محمد. وآله وعترته وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين سيما لا بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني يشرجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد فقد قال الله عز وجل في محكم كتابه الكريم بسم الله الرحمن الرحيم اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا. محرم 1436 ہجری کا آغاز تو ہو چکا ہے لیکن ایک عام طریقہ اور دستور یہ ہے کہ لوگ پہلی محرم کے بعد کی جو مجلس ہے یعنی آنے والے کل کی مجلس وہاں سے عزاداری کا آغاز سمجھتے ہیں. چنانچہ اصل مجمع وہ کل سے آنا شروع ہوتا ہے تو یہ ہر جگہ کا طریقہ ہے کہ چاند رات کی مجلس میں یا اگر اس سے ایک دن پہلے سے کہیں مجالس شروع ہوئی ہے تو 29 ذی الحجہ کی مجلس میں. عموماً کچھ ابتدائی اور تمہیدی ایسی باتیں ہوتی جس کا بظاہر کوئی تعلق اصل موضوع سے نہیں ہوتا جو کل رات سے انشاءاللہ شروع ہوگا. لیکن یہ جو کچھ ابتدائی باتیں ایک لفظ میں نے استعمال کیا کہ بظاہر اس کا کوئی تعلق نہیں ہو لیکن اصل میں اس کا بہت گہرا تعلق آگے چل کے ہونے والا. وہ لوگ جو اسی ٹورنٹو شہر میں مجھے بہت پہلے سے سنتے انہیں معلوم ہے کہ جب میں پہلی دفعہ 1985 میں آ رہا تھا اور اس زمانے کے اندر ایئر ٹریول اتنا آسان بھی نہیں تھا, بیچ میں لمبے لمبے سٹاپ اوور ہوا کرتے تھے, تو میں نے تذکرہ کیا تھا کہ لندن کے ہیترو ایئرپورٹ کے میں مجھے ایک ناول نظر آئے. انگریزی تو زمانے میں بھی میرے فرشتوں کو نہیں آتی تھی اور آج بھی نہیں آتی, لیکن یہ کہ تھوڑا بہت جو میں نے اندازہ لگایا تھا 1985 کے رمضان کی 30 میں سے تقریباً 25 سفاری اسی عنوان پر ہوئی تھی. آج اس کو اندازاً 30 سال ہونے کو آ رہے ہیں اور اس وقت کا جو فکشن تھا ایک ناول دنیا کے حالات کو دیکھتے ہوئے جو بھی اس کے اندر تھا جو میں نے 25 تقاریر کی تھی جو آج بھی اسی ٹورنٹو شہر میں کچھ لوگوں کے پاس محفوظ. ہر سال جب میں آتا ہوں یا جب کبھی سال دو سال کے بعد تو وہ اس کا تذکرہ بھی کرتے جو کچھ اس میں بیان کیا گیا. ایک ناول کو دیکھ کر وہ اس وقت کی دنیا کے موجودہ حالات ہمارے سامنے اور خاص طور پر مڈل ایسٹ, کالے جھنڈے, عجیب قسم کے گروہ, عجیب قسم کی سیاستیں, اور سب سے بڑی بات یہ جو اس میں سب سے اہم بات تھی, یہ باتیں اتنی اہم نہیں لیکن جو سب سے اہم بات کہ دنیا کے وہ تمام ممالک اور خطے جہاں پر فریڈم آف اسپیچ کے نام پر ہر چیز بیان کرنے کی اجازت تھی وہاں پر ہی اب یہ چیزیں بیان کرنا مشکل یا ناممکن ہو گئے, جس کے بارے میں کبھی کچھ سوچا بھی نہیں جا سکتا تھا کہ انسانوں کو اس کے یہ بنیادی حقوق دینے کے بعد کس طرح سے واپس لیے جاتے. اب یہاں کھل کے وہ باتیں نہیں کی جا سکتی جو ہم اپنے اسلامی ممالک میں آرام کے ساتھ کر سکتے. 30 سال پہلے بالکل الٹا ماحول تھا, چونکہ آپ خود پارٹ ہیں اس سسٹم کا اس لیے آپ کو اندازہ نہیں کہ ممبر پر جانے والے کے لیے کتنا مشکل ہو گیا دنیا کے ان علاقوں میں بھی حقائق کو بیان کرنا جہاں ہمیشہ اس بات پہ فخر کیا جاتا تھا कि निजाम बिल्कुल आजाद है और हर इंसान को हक हासिल है, लेकिन खैर ये चीजें अभी जरा सा टाइम से पहले आ गई। लेकिन मैं ये अर्ज कर रहा था कि 30 साल और 40 साल पहले जो मंसूबे बनाए गए थे अब उस पर अमल हो रहा। और सवाल यह पैदा होता, जो लोग मेरी उर्दू समझ गए वो ये भी अंदाजा कर चुके हैं कि मैं किस उन्वान की तरफ अपनी बात को ले जा रहा हूं। लेकिन सवाल यह पैदा होता है कि अय्याम अज़ा के पहले अशरे का इस मौजू से क्या ताल्लुक बनेगा। बहुत ही मुख्तसर मुझे दो बातें अर्ज करना है। नंबर एक ये कि अय्याम अज़ा और उसका पहला अशरा, ये गम की तारीखें हैं, इसके अंदर सफ़े अज़ा भिज गई है और सफ़े अज़ा पे बैठ के हम पुरसा दे रहे हैं। आजकल एक नई बात सामने आने लगी कि जी अज़ादारी का एक मकसद होना चाहिए, अगर वो मकसद हासिल नहीं हो रहा है तो उस अज़ादारी का फायदा क्या। इस जुमले के दोनों हिस्से गलत हैं। पहले हम दूसरे हिस्से पर जाएं कि अगर किसी चीज का मकसद पूरा न हो तो ये कहना कि फिर इसका फायदा क्या हो गया, ये तो गैर मुस्लिमों या हिंदुओं की तरह की एक पूजा पाठ हो गई, यही गलत। अब इस्लाम ने हर इबादत का एक मकसद बयान किया, लेकिन अगर नमाज का वो मकसद हासिल नहीं हो रहा तो इसका मकसद ये नहीं है कि आदमी नमाज छोड़। रोजा लअल्लकुम तत्तकून, तुम्हें मुत्तकी बनाना। फर्ज कीजिए कि कोई आदमी मुत्तकी नहीं बन पा रहा तो वो रोजा रखना छोड़ दे कि ऐसे रोजे का फायदा क्या। पूरे इस्लाम के तमाम वाजिबात पूरे फुरूए दीन के ऊपर एक क्रॉस लगाना पड़ेगा अगर इस फलसफे को हम मान लें। तो पहली बात तो ये कि ये दूसरा हिस्सा भी गलत और पहला हिस्सा भी गलत कि आजादारी का एक मकसद होना चाहिए। आजादारी खुद एक बहुत बड़ा मकसद है, उससे हमें दूसरे फायदे हासिल होते हैं जो हर इबादत से हासिल होंगे। लेकिन ये कहना कि इसका अपना और कोई मकसद है, नहीं, सब अज़ा पे आके बैठना। एक माँ अपने बेटे की, जवान बेटे के मौत पे मरती है तो इसका मकसद क्या होता, कोई मकसद नहीं। उसके दिल को चोट लगी है, उसे मोहब्बत है अपने बेटे से, उसकी आंख में आंसू आ ही जाए, वो रोकना भी चाहे तो नहीं रोक पाएगी। अब अगर कोई कहे कि भाई जवान बेटे की मौत पे रोने का कोई मकसद होना चाहिए, अगर कोई मकसद नहीं तो रोने का फायदा क्या। उसके पास सब कुछ है मगर इंसान का दिल नहीं है, पत्थर दिल उसके पास है। जिस वक्त जनाब इब्राहिम को अल्लाह के रसूल ने कब्र में उतारा, जनाब इब्राहिम क्योंकि हर साल अय्याम अज़ा के इस पहले अशरे एक तादाद उन लोगों की भी होती है, खाली यहां की बात नहीं है, दुनिया भर जहां जहां मजलिसें, एक माकूल तादाद उन लोगों की भी होती है जो ताजा ताजा नए नए हज करके आए हुए होते। जन्नतुल बकी, जनाब इब्राहिम रसूलुल्लाह की वो औलाद, वाहिद औलाद जो जनाबे खदीजा के अलावा किसी और बीवी से थी, जनाबे मारिया कब्तिया इब्राहिम। और इब्राहिम की मौत का वाकया भी बहुत अजीब वाकया है, आपने मजलिसों में इस कसरत से सुना कि उसकी जानिब इशारा भी करने का इसलिए दिल नहीं जा रहा कि आपका वक्त जाहिर ना हो कि अल्लाह के रसूल की एक गोद, रसूल की गोद, एक जानू पे हुसैन है, एक जानू पे इब्राहिम है, जिब्राइल आके खुदा का पैगाम पहुंचाते कि अल्लाह इस वक्त आपसे कुर्बानी चाहता है, किसे कुर्बान करेगी। हुसैन दुनिया से चले भी जाए तब भी उनके बड़े भाई हसन मौजूद और नस्ल फातिमा और नस्ल अली आगे चल सकती, लेकिन अल्लाह के रसूल का सगा बेटा बज़ाहिर